आज सामाजिक मीडिया प्रेरक वक्ताहरूले यानि कि मोटिभेसनल स्पिकर्सहरूले भरिएको छ। जय सेठी लगायत सबै प्रेरक वक्ताहरूले एउटै कुरा भन्छ, आफैलाई प्रेम गर्नुहोस्, आफैलाई स्वीकार्नुहोस्, आफैलाई अँगाल्नुहोस्, आफ्नो बारेमा सकारात्मक सोच राख्नुहोस्। सायद यी प्रेरक वक्ताहरूदेखि तपाईँ पनि अछुत हुनुहुन्न होला। त प्रिय तपाईँलाई थाहा छ कि हामीलाई प्रेरक वक्ताहरूको आवश्यकता पर्दैन, हामीलाई आफूलाई प्रेम गर्न सिकाउने अथवा प्रेरित गर्ने मानिसहरूको हामीलाई खाँचो छैन। स्वभावैले हामी आफैलाई धेरै प्रेम गर्छौँ, हामी आफैलाई प्रेम गर्छौँ। पापी मानिसले गर्न जानेको एउटा कुरा भनेकै आफूलाई प्रेम गर्नु हो। पापी मानिसले जानेको एउटा कुरा भनेको, पापी मानिसलाई धेरै कुरा थाहा छ नि, त एउटा कुरा थाहा छ, हरेक पापीलाई थाहा छ कि उसले आफूलाई प्रेम गर्न जानेको छ। कुनै रेस्टुरेन्टमा जानुहोस् र त्यहाँ गएर यसो विचार गर्नुहोस्, त्यहाँ सबै मानिसहरूलाई तपाईँ जब विचार गर्नुहुन्छ सबै आफैले आफैलाई खुवाउनमा व्यस्त तपाईँ देख्नुहुन्छ। त्यो अँध्यारो कुनामा बसेर एकअर्कालाई खुवाइ खुवाइ गरिरहेको प्रेम जोडी बाहेक म त्यो कुरा चाहिँ गरिरहेको छैन, त्यो जोडी बाहेक प्राय हामी आफैलाई अति प्रेम गर्छौँ। यो बिहानी समयदेखि अहिले समय मात्र तपाईँ विचार गर्नुभयो भने बिहान उठेर तपाईँले कसलाई कसको कपाल कोरिदिनु भयो, कसको अनुहार धोइदिनु, कसलाई खाना खुवाउनु भयोदेखि लिएर कसलाई कपडा लगाइदिनु भयो, यी सबैले देखाउँछ कि हामी आफैलाई धेरै प्रेम गर्छौँ, आफूलाई धेरै वास्ता गर्छौँ। प्रिय बाइबलले हामीलाई कहिले पनि आफूलाई प्रेम गर्न भनी सिकाएको छैन, किनकि आफूलाई प्रेम गर्न सिकाउनु आवश्यक छैन। बरु हामीलाई बाइबलले हामी आफूलाई प्रेम गर्छौँ भनेर बाइबलले मानिलिएको हामी पाउँदछौँ। बाइबल यसो भन्दैन कि आफैले आफैलाई झैँ प्रेम गर, तर बाइबल यसरी भन्दछ कि आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर। हाम्रो समस्या यो होइन कि हामी आफैलाई थोरै प्रेम गर्छौँ, तर हाम्रो समस्या यो हो कि हामी आफैलाई धेरै प्रेम गर्छौँ, अत्याधिक प्रेम गर्छौँ, औधी प्रेम गर्छौँ। यस अनुसार आत्मा प्रेमीहरूले भरिएको छ। यो कुरा तपाईँले सानो बच्चादेखि लिएर एउटा वृद्ध मानिसको जीवनमा सत्य भएको तपाईँले देख्न सक्नुहुन्छ। जब हामी एउटै भाँडाबाट थालबाट खाना सेयर गरेर खाने कुरा गर्छौँ परिवारमा इथनसँग खाना खाने क्रममा, प्रायः इथनले के गर्छ, इथनले जब हामी अङ्गुर खाइरहेको हुन्छ इथनले अटि नथिने आफ्नो मुखमा अङ्गुर उसले कोचरिरहेको हुन्छ, खाँदिरहेको हुन्छ। एउटा सानो बालक, अढाई वर्षको बच्चामा पनि तपाईँले त्यो आत्मा प्रेमी भावना, त्यो तपाईँले त्यो त्यो व्यवहार तपाईँले देख्नुहुन्छ। इथनले पनि आफूलाई प्रेम गर्न जानेको छ। बाइबलले हामीलाई आफैलाई प्रेम गर्न त कहीँ पनि भनेको छैन, तर बाइबलले हामीलाई एकअर्कालाई प्रेम गर्न बताएको छ। सो हामीलाई त्यसकारण आत्मप्रेमीहरूको आवश्यक छैन, हामीलाई आफैलाई प्रेम गर्न सिकाउने मानिसहरूको हामीलाई आवश्यक छैन, आफ्नो बारेमा सकारात्मक हुन सिकाउने मान्छेहरूको आवश्यक छैन, तर हामीलाई आफैलाई स्वीकार्न सिकाउने मानिसहरूको आवश्यकता छैन। तर हामीलाई यस्तो वचनको आवश्यकता जसले हामीलाई अरूलाई प्रेम गर्न सिकाउँछ, अरूलाई स्वीकार्न सिकाउँछ, अरूलाई अँगाल्न सिकाउँछ, अरूप्रति सकारात्मक सोच राख्न सिकाउँछ। अनि त्यही ठ्याक्कै त्यही कुरा बाइबलले हामी प्रत्येकबाट माग गरेको छ। तर हाम्रो निम्ति प्रश्न भनेको, हामी कसरी अरूहरूलाई प्रेम गर्न सक्छौँ, अरू ख्रिस्टियनहरूलाई कसरी प्रेम गर्न सक्छौँ, अरू ख्रिस्टियनलाई प्रेम गर्ने कुरा के यो सम्भव छ? हामी यो आत्मा प्रेमीहरूले भरिएको संसारमा छौँ, यो संसारमा हामी कसरी बाइबलले भनेको तरिकाले प्रेम गर्न सक्छौँ, के यो सम्भव छ? के बाइबलले हामीबाट सम्भव कुराको माग गरिरहेको छ? यो अवश्य पनि सम्भव छ। अथवा ख्रिस्टियनहरूलाई प्रेम गर्नु भातृ प्रेम सम्भव छ? यदि सम्भव थिएन भने यसुले यसरी भन्नुहुने थिएन, यदि तिमीहरूले एकअर्कालाई प्रेम गर्यो भने यसैबाट सबैले जान्नेछन् कि तिमीहरू मेरा चेलाहरू हौ। भातृप्रेम सम्भव छ किनकि यसलाई सम्भव बनाउन केही भएको छ। हामी जस्तो आत्मप्रेमीहरूलाई अरूहरूलाई प्रेम गर्ने परमेश्वरले बनाउन केही गर्नुभएको छ। त्यही सत्यतालाई आज हामी पहिलो पत्रुसबाट हेर्दैछौँ। पहिलो पत्रुस एक अध्यायको 22 25 पदसम्मबाट, तपाईँसँग बाइबल छ भने कृपया तपाईँले आफ्नो बाइबलमा पहिलो पत्रुसलाई पल्टाउनुहोस्। बाइबल छैन भने हामीसँग उपलब्ध बाइबलहरू पछाडि छन्, तपाईँले लिन सक्नुहुन्छ आफ्नो प्रयोजनको लागि, वा त्यतिसम्म गएर बाइबल लिन सक्ने तपाईँसँग शक्ति छैन भने अहिले तपाईँले आफ्नो दायाँ बायाँ तपाईँको साथीहरूबाट पनि त्यो बाइबल साटेर तपाईँ हेर्न सक्नुहुन्छ। तर मेरो आग्रह यही छ कि तपाईँहरू सबैले जसरी म यहाँबाट प्रचार गर्छु आफ्नो बाइबलमा हेर्नुहोस्। हामी यहाँ सबैजना परमेश्वरको वचनबाट सुन्नलाई आएका छौँ, तपाईँहरू मबाट सुन्नलाई कोही पनि आउनु भएको छैन, यदि आउनु भएको छ भने तपाईँ निराश हुनुहुनेछ कि म आफ्नो कुरा यहाँ भन्नलाई उभिएको छुइनँ, म केवल परमेश्वरको वचन यहाँ बाँड्नलाई, परमेश्वरको वचन बताउनलाई उभिएको छु। त्यही भएर तपाईँले परमेश्वरको वचनबाट सुन्ने उत्कट इच्छा राख्नुपर्ने हुन्छ। र म आशा गर्छु केसीबीसी परिवारले जसै बुधबारको समयमा तपाईँले वचनको खण्ड पाउनुहुन्छ, शीर्षक पाउनुहुन्छ, तपाईँले एटलिस्ट एकपल्ट खण्ड पढेर तपाईँ आउनुभएको छ, त्यो सुन्ने हृदयका साथ तपाईँ आउनुभएको छ। यदि आउनुभएको छैन भने पनि अर्को हप्तादेखि त्यो अभ्यास कृपया गर्नुहोला। मैले यति भनिसक्दा तपाईँहरू सबैले आफ्नो बाइबलमा पहिलो पत्रुस एक अध्यायको 22 पद भेटाइसक्नु भएको छ होला। मैले पद 22 23 चाहिँ इङ्ग्लिस बाइबल ESV बाइबल भन्छ, इङ्ग्लिस स्ट्यान्डर्ड भर्जन, त्यो बाइबलको आधारमा पुनः एउटा संरचित गरेको छु, म त्यहाँबाट पढ्दैछु। र बाँकी 24 र 25 पद भने म बाइबलबाटै पढ्नेछु, 24 र 25 पद। ओके ओके, अलिअलि नमिल्न सक्छ तपाईँको बाइबलसँग, किनकि त्यहाँ अलिक थोरै शब्दहरू यहाँनिर थप्नु परेको छ, किनकि इङ्ग्लिसको शब्दहरू नेपाली बाइबलमा छुटेकोले गर्दाखेरि, र जसै म पढ्छु तपाईँले त्यो पत्ता लगाउनुहुनेछ। कृपया सबैजना आफ्नो बाइबलमा हेर्नुहोला जसै म पढ्छु। 22 पद, अब सत्यको पालनद्वारा निष्कपट भातृ प्रेमको लागि तिमीहरूले आफ्नो प्राणलाई सुत पारेका हुनाले हृदयबाट नै एउटाले अर्कोलाई गहिरो प्रेम गर, किनकि परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा विनाशी होइन तर अविनाशी वीर्य भ्यूबाट तिमीहरू नयाँ गरी जन्मेका छौ, किनकि सबै प्राणी घाँस जस्तै हुन् र तिनका सबै गौरव घाँसका फूल जस्ता, घाँस ओइलाउँछ र फूल झरिहाल्छ तर प्रभुको वचन सदा सर्वदा रहिरहन्छ, अनि तिमीहरूलाई प्रचार गरिएको सुसमाचारको वचन यही हो। सो निष्कपट भातृ प्रेम अनि प्राण अनि किनकि यो तिनवटा शब्दहरू थपिएको छ। तपाईँले तपाईँको वचनको नोटमा लेख्न सक्नुहुन्छ अथवा तपाईँकै बाइबलकै त्यही पदहरूको मासतिर तपाईँले मिलाउन सक्नुहुन्छ। एकदमै इम्पोर्टेन्ट कुराहरू हो र यो हामीले ध्यान दिन आवश्यक छ। ओके, सो हामी भातृप्रेमको बारेमा हेरिरहेको छौँ, निष्कपट भातृप्रेमको विषयमा, र यो विषयमा रहेर हामी दुईवटा प्रश्नहरू सोध्नेछौँ, जुन प्रश्न को उत्तर हामी 22 यी 25 पदबाटै हेर्नेछौँ। दुईवटा प्रश्न, पहिलो प्रश्न, हामीले आफ्ना भाइहरूलाई किन प्रेम गर्नुपर्छ, हामीले आफ्नो भाइहरूलाई किन प्रेम गर्नुपर्छ। दोस्रो, हामीले आफ्नो भाइहरूलाई कसरी प्रेम गर्नुपर्छ, हामीले आफ्नो भाइहरूलाई कसरी प्रेम गर्नुपर्छ। भाइहरू भन्ने शब्दले सबै विश्वासी जनहरूलाई जनाउँछ, कृपया यहाँ यसले खालि दाजुभाइहरूलाई मात्र जनाउँछ भने नसोचिदिनु होला, यसमा सबैजना पर्नुहुन्छ। भाइहरूले यहाँनिर एलिनालाई पनि जनाउँछ, यहाँ प्रेमिसालाई पनि जनाउँछ, भाइहरूले यहाँ सबैलाई जनाउँछ, यहाँ दिदीबहिनीहरू के यो मण्डलीलाई सम्बोधन गर्दाखेरि भाइहरू शब्द सम्बोधन गरिन्थ्यो, तर यसले समग्र मण्डलीलाई जनाउँछ। ओके, सो हामीले आफ्ना भाइहरूलाई कसरी प्रेम किन प्रेम गर्नुपर्छ र हामीले आफ्नो भाइहरूलाई कसरी प्रेम गर्नुपर्छ, किन र कसरी हो। ए, तपाईँलाई लामो लेख्नलाई गाह्रो भयो भने, लामो बुदा भयो भने तपाईँले किन भातृप्रेमको विषयमा किन र भातृप्रेमको विषयमा कसरी किन र कसरी पनि तपाईँले लेख्न सक्नुहुन्छ। पहिलो बुदा हामी हेर्नेछौँ, हामीले आफ्नो भाइहरूलाई किन प्रेम गर्नुपर्छ। हाम्रो अगाडि भएको खण्डले नै यस प्रश्नको उत्तर दिँदछ। पहिलो उत्तर, किनकि हाम्रो प्राण शुद्ध पारिएको छ। पहिलो उत्तर, हाम्रो प्राण शुद्ध पारिएको छ। तपाईँले यो प्रश्नको मुनि यो उत्तर लेख्न सक्नुहुन्छ। पहिलो उत्तर, हामीले आफ्नो भाइहरूलाई किन प्रेम गर्नुपर्छ, किनकि हाम्रो प्राण शुद्ध पारिएको छ। 22 पद हेर्नुहोस् न, अब सत्यको पालनद्वारा निष्कपट भातृप्रेमको लागि तिमीहरूले आफ्नो प्राणलाई शुद्ध पारेका हुनाले हृदयबाट नै एउटाले अर्कोलाई गहिरो प्रेम गर। बाइबलले यहाँनिर शुद्ध भन्ने शब्द प्रयोग गरेको छ, यसको निहितार्थ यही हुन्छ कि हाम्रो प्राण सदैव शुद्ध थिएन, हाम्रो प्राण सदैव शुद्ध थिएन, अशुद्ध थियो, पापद्वारा यो प्रदूषित थियो, पापद्वारा हाम्रो प्राण अशुद्ध भएको थियो, भ्रष्ट भएको थियो, र भ्रष्ट हृदय भएको मानिसले अरूलाई प्रेम गर्न सक्दैन। तर तपाईँले भन्नुहुन्छ होला, भ्रष्ट भएको हृदय भएको मानिसले अथवा मुक्ति नपाएको मानिसले ऐसाले पनि प्रेम गरेको मैले देखेको छु। हो, तपाईँले देख्नुभएको छ, एकदमै सही कुरा, भ्रष्ट हृदय भएको मानिसले पनि अरूलाई प्रेम गर्न सक्छ, तर उसको प्रेम परमेश्वरको महिमाद्वारा अभिप्रेरित भएको भने हुँदैन। उसको प्रेम आत्मगौरव महिमा स्वार्थ कपटबाट प्रेरित भएको हुन्छ। प्राकृतिक मानिसले निष्कपट रूपमा बाइबलले माग गरे अनुसारको प्रेम गर्न सक्दैन। तर प्रियहरू, हामी एकअर्कालाई निष्कपट प्रेम गर्न सक्षम बनाइएका छौँ, हाम्रो प्राण शुद्ध पारिएको छ भन्नुको अर्थ नै अब हामी प्रेम गर्न सक्ने भएका छौँ। कसरी यही 22 पदले भन्दछ कि सत्यको पालनद्वारा, सत्यको पालनद्वारा पत्रुस भन्छ, अब सत्यको पालनद्वारा निष्कपट भातृप्रेमको लागि तिमीले आफ्नो प्राणलाई शुद्ध पारेका हुनाले हृदयबाट नै एउटाले अर्कालाई गहिरो प्रेम गर। सो के यसको मतलब हाम्रो आज्ञाकारिताले अथवा हाम्रो शुद्धिकरण हाम्रो आज्ञाकारितामा निर्भर रहन्छ कि हाम्रो शुद्धिकरण हाम्रो प्राणलाई शुद्ध बनाउने कुरा के यो मानवीय कार्य हो। पद 22 झट्टै हेर्दा त्यस्तै देखिन्छ र त्यस भएर त्यसै कारण यो समस्यालाई अलिकति सजिलो बनाउनको निम्ति कति बाइबलले यहाँनिर पवित्र आत्माद्वारा भन्ने अरू फेरि शब्दहरू पनि यहाँ थपेका हामी पाउँदछौँ। हाम्रो प्राणको शुद्धिकरण एक मानवीय कार्य जस्तो यहाँ देखिए तापनि हाम्रो शुद्धिकरण एक मानवीय कार्य कहिले पनि हुन सक्दैन। पापी मानिसले आफ्नो प्राणको शुद्धिकरण कहिले पनि गर्न सक्दैन। यो सधैँ ईश्वरीय कार्य हो। परमेश्वरले मात्र हाम्रो प्राणलाई शुद्ध पार्न सक्नुहुन्छ। होइन भने हामी भजन गाउँदाखेरि मेरो प्राण केले शुद्ध बनाउँछ, मेरो आफ्नै शक्तिले भनेर गाउँथ्यौँ होला सायद। केवल यसुको त्यो रगतले हामी भन्दैनथ्यौँ। एफिसी 2:8 पदले यसरी भन्दछ कि किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ। हाम्रो प्राणको शुद्धिकरण सधैँ ईश्वरीय कार्य हो, यो ईश्वरीय कार्य हो। तर एकछिन सायद तपाईँ सोच्नुहुन्छ कि पत्रुसले यहाँ विश्वासको कुरा गरिरहेको छैन, पत्रुसले यहाँ विश्वासको कुरा गरिरहेका छैनन्, पत्रुसले यहाँ सत्यको पालन अर्थात् आज्ञाकारिताको कुरा गरिरहेका छन्। हामीले आज्ञा मान्यौँ अनि हामीले हाम्रो प्राणलाई शुद्ध पार्यौँ भन्ने कुरा गरिरहेका छन्। तपाईँले सही विचार गर्नुभयो, तपाईँ त्यसरी सोचिराख्नु भएको छ भने तर पनि मुक्तिको सम्बन्धमा पत्रुसले यहाँ विश्वासलाई व्यवस्था गरेका छैनन् भने हामीले बुझ्नुपर्ने हुन्छ। बरु पत्रुसले यहाँ त विश्वासलाई परिभाषित गरिरहेका छन् कि साँचो विश्वास सत्यको आज्ञाकारिताद्वारा प्रमाणित हुन्छ। पास्टर जोन म्याकथर भन्नुहुन्छ कि आज्ञाकारितालाई नयाँ करारमा विश्वासको अर्को नाउँ अर्थात् पर्यायवाची शब्दको रूपमा पनि लिन सकिन्छ। सो जहिले पनि विश्व जब आज्ञाकारिता कुरा गरिन्छ बाइबलमा यसको अर्थ यही हुन्छ कि आज्ञाकारितासँग विश्वास त्यहाँ जोडिएर आएको छ भन्ने अर्थ लाग्छ। विश्वासले आज्ञा मान्छ, त्यो पत्रुसले यहाँ आज्ञाकारिता कुरा गरिरहेको छ यसको अर्थ त्यहाँ विश्वास छ भन्ने पनि हुन्छ। सत्यको पालनले यहाँ सत्यप्रतिको सकारात्मक प्रत्युत्तरलाई जनाउँछ र सत्य भनेको परमेश्वरको वचन हो, विशेष गरी घोषणा गरिएको सुसमाचारको वचन। पद 25 हामीलाई यही बताउँदछ, तिमीहरूलाई प्रचार गरिएको सुसमाचारको वचन यही हो। त्यसकारण सत्यलाई पालन गर्नु भनेको सुसमाचारमा विश्वास गर्नु हो। विश्वासद्वारा हामी परमेश्वरको आज्ञा पालन गर्दछौँ। विश्वासद्वारा परमेश्वरले हाम्रो हृदय शुद्ध पार्नुभयो, विगतमा पार्नुहुँदैछ, वर्तमानमा र पार्नुहुनेछ भविष्यमा। त्यहाँ कुनै नयाँ करारीय विश्वासी छैन जसको प्राण शुद्ध भएको छैन, किनकि विश्वासीहरूको हृदयको प्राणको शुद्धिकरण नै नयाँ करारको विशेषता हो। धेरै वर्ष अगाडि इजिकेल अगमभक्तद्वारा यसरी भविष्यवाणी गरिएको थियो, इजिकेल 36:25-27 पदमा, म तिमीहरूमाथि शुद्ध पानी छर्किदिनेछु र तिमीहरू शुद्ध हुनेछौ, तिमीहरूका सबै अशुद्धतादेखि र तिमीहरूका सबै मूर्तिहरूदेखि म तिमीहरूलाई शुद्ध तुल्याउनेछु, म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु र तिमीहरूभित्र म एउटा नयाँ आत्मा हालिदिनेछु, तिमीहरूबाट ढुङ्गाको हृदय निकालेर म त्यसको सट्टामा तिमीहरूलाई मासुको हृदय दिनेछु, अनि म मेरो आत्मा तिमीहरूमा हालिदिनेछु र तिमीहरूलाई मेरा विधिहरू पालना गर्ने र मेरा नियमहरू होसियारी साथ मान्ने तुल्याउनेछु। अनि यो भविष्यवाणी इजिकेल अगमवक्ताद्वारा गरेको भविष्यवाणी परमेश्वरले आफ्नो समयमा पूरा गर्नुभयो। हामी प्रेम गर्न सक्दछौँ प्रियहरू, किनकि हामीसँग नयाँ हृदय छ, हाम्रो प्राण अर्थात् हृदयको शुद्धिकरण भएको छ र हाम्रो प्राणको हृदयको शुद्धिकरण नै भातृ, त्यसको उद्देश्य नै भातृ प्रेम हो। हाम्रो हृदयको हाम्रो प्राणको शुद्धिकरण नै त्यसको उद्देश्य नै भातृ प्रेम हो। त्यही भएर पत्रुसले यहाँ भन्दछ कि अब सत्यको पालनद्वारा सत्यको वचन सुसमाचार हामीले सुन्यौँ, त्यसप्रति हामीले सकारात्मक प्रत्युत्तर जनायौँ, हामीले ख्रिस्टलाई अँगाल्यौँ, ख्रिस्टमा हामीले भरोसा गर्यौँ र त्यो पालनद्वारा निष्कपट भातृ प्रेमको लागि हामीले आफ्नो प्राणलाई शुद्ध पारेका छौँ। अनि त्यही भएर पत्रुस भन्छन् हृदयबाट नै एउटाले अर्कालाई गहिरो प्रेम गर। हाम्रो प्राण प्रेमको लागि शुद्धिकरण भएको छ, त हाम्रो प्राण केवल प्रेमको लागि मात्र होइन, पत्रुस भन्छन् भातृ प्रेमको लागि शुद्धिकरण भएको छ। हाम्रो प्राण भातृ प्रेमको निम्ति भाइहरू बिचको प्रेमलाई भातृप्रेम भन्छौँ, यदि तपाईँ अनमलमा अन्यलमा परिराख्नु भएको छ भने ब्रदरली लभ भन्छ अङ्ग्रेजीमा यसलाई, ब्रदरली लभ। एउटा चर्चको विश्वासीहरू बिचको प्रेमको बारेमा कुरा भइरहेको छ भातृप्रेमले, त्यसलाई जनाउँदछ भातृप्रेमले। यहाँ तपाईँको आफ्नो दाजुभाइलाई जनाइरहेको छैन, तर स्थानीय चर्चका मानिसहरूलाई यहाँनिर जनाइरहेको छ, विश्वासीहरूलाई जोसँग तपाईँले आफ्नो करार बाँध्नु भएको छ, करारीय एउटा सम्बन्धमा तपाईँ प्रवेश गर्नुभएको छ, त्यो समूहलाई जनाउँदछ ख्रिस्टमा। अब हामी नयाँ परिवारका सदस्यहरू भएका छौँ, यस चर्च तपाईँको वास्तविक परिवार हो यदि तपाईँ यस चर्चमा सामेल हुनुभएको छ भने। परमेश्वर हाम्रो पिता हुनुहुन्छ र एक अर्काको लागि हामी दाजुभाइ वा दिदी बहिनीहरू बनेका छौँ, हामी एउटै परिवारको हौ। रबिन भाइ मेरो भाइ जस्तो होइन, तर वास्तवमै मेरो भाइ हो। हामी दुवैको एउटै स्वर्गीय पिता हुनुहुन्छ, हामी दुवैको एउटै मुक्तिदाता हुनुहुन्छ जो यीशु ख्रिस्ट हुनुहुन्छ। र यदि म बचाइएको छु भने मैले रबिनलाई प्रेम गर्नुपर्छ। रबिनले मलाई टेबल टेनिसमा जित्नुहुन्छ सधैँ त होइन, तर पनि मैले रबिनलाई प्रेम गर्नुपर्छ। मलाई एकदमै फुटबल मनपर्छ, एकदमै फुटबल मनपर्छ, तर हनोकलाई भलिबल मनपर्छ, तर पनि मैले उसलाई प्रेम गर्नुपर्छ र हनोकले पनि मलाई प्रेम गर्नुपर्छ। प्रिय, हाम्रो रुचि अनुसार, हाम्रो पेसा अनुसार, जात वा पृष्ठभूमि एउटै भएको कारण हामी एकअर्कालाई प्रेम गर्दैनौँ, तर हामीले पालना गरेको सत्य अर्थात् हामीले विश्वास गरेको सुसमाचार एउटै भएको कारण हामी एकअर्कालाई प्रेम गर्छौँ। जब त्यो हुन्छ, जब हामी सुसमाचारको कारण हामी एकअर्कालाई प्रेम गर्छौँ, जब त्यो हुन्छ, जब अनेकतामा एकता हुन्छ, प्रेम हुन्छ, तब सुसमाचारमा परमेश्वरको शक्ति स्पष्ट रूपमा प्रदर्शन हुँदछ, स्पष्ट रूपमा देखिँदछ। चर्च त्यतिखेर आकर्षक देखिन्छ जतिखेर सुसमाचारले फरक उमेरका, फरक पेसा भएका, फरक पृष्ठभूमि भएका, फरक जातका मानिसहरूलाई एउटै शरीरमा जोड्दछ, जहाँ निष्कपट प्रेमको अभ्यास हुन्छ। सानो पेसा र पृष्ठभूमि, समान पेसा र पृष्ठभूमि भएका मानिसहरूलाई एकतामा ल्याउन सुसमाचारको आवश्यकता पर्दैन। धार्मिक स्वाभाविक रूपमा तिनीहरू प्राय एकै ठाउँमा हुन्छन्। समान पेसा भएका मानिसहरू, समान रुचि भएका मानिसहरूलाई एक ठाउँमा ल्याउनको निम्ति सुसमाचार आवश्यकता छैन, किनकि तिनीहरू स्वाभाविक रूपमा प्राय एकै ठाउँै हुन्छन्। उनीहरू एकै ठाउँ उनीहरू देखिन्छन्। उदाहरणको लागि तपाईँ जब मण्डला थिएटरमा जानुहुन्छ, नाटकघरमा जानुहुन्छ, गएर त्यहाँ हेर्नुभयो भने तपाईँले दयाहाङ लगायत सबै कलाकारहरूलाई त्यहीँ थुप्रेको तपाईँले देख्नुहुन्छ, तर त्यहाँ क्रिकेट खेलाडीलाई देख्नुहुन्न। पेसाले रुचिले मानिसलाई एक ठाउँ बनाउँदछ, एक ठाउँ बनाउनको लागि हामीले सुसमाचारको आवश्यकता छैन। सुसमाचार शक्ति त्यतिखेर देखिँदैन जतिखेर एउटै उमेर भएका मानिसहरू, एउटै रुचि भएका, एउटै पेसा भएका मानिसहरू एक ठाउँ भेला हुँदछ, तर सुसमाचारको शक्ति त्यतिखेर देखिन्छ जब फरक पृष्ठभूमि भएका मानिसहरू एक ठाउँ भेला हुन्छन्, भातृप्रेममा समर्पित हुन्छन्, अनि त्यतिखेर त्यो चर्च संसारको निम्ति आकर्षक देखिँदछ। प्रियहरू, सुसमाचार र चर्च त्यतिखेर आकर्षक देखिन्छ जतिखेर यहुदी र ग्रीक, कमारा र फुका, शिक्षित र अशिक्षित, मधेसी र पहाडी भातृप्रेमको एउटै समुदायमा समर्पित हुँदछ। जब कुनै सदस्यले, अर्को सदस्यले यसरी भन्छ कि तपाईँ र मेरो पेसा र रुचि मिल्दैन, तर पनि हामी एक हप्तामा एकचोटि भेटौँ र बाइबल पढौँ न, प्रार्थनामा समय बिताउन, तब हेर्ने संसार छक्क पर्दै भन्नेछ कि यो कसरी हुनसक्छ, तिनीहरूको बिचमा समान कुरा केही पनि छैन, तिनीहरूको उमेर पनि मिल्दैन, र पनि तिनीहरू कसरी एकअर्कालाई यति धेरै प्रेम गर्न सक्छ, यति धेरै उनीहरू एकअर्काप्रति समर्पित हुन सक्छन्। मलाई एकदम खुसी लाग्छ कि तपाईँहरू कतिजना यस चर्चमा निरन्तर रूपमा आइराख्नु भएको छ, सदस्य नभए तापनि निरन्तर रूपमा आइराख्नु भएको छ। तर पनि म तपाईँलाई भन्न चाहन्छु कि तपाईँ यस चर्चमा निरन्तर रूपमा आइराख्नु भएको छ, तर अहिलेसम्म यस चर्चमा तपाईँ जोइन हुनुभएको छैन, यस चर्चको एउटा सदस्यताभित्र तपाईँ परिवारभित्र पस्नु भएको छैन भने, अथवा एक करारीय सम्बन्धमा तपाईँ जोडिनु भएको छैन भने, यो एकअर्कालाई प्रेम गर भन्ने यहाँ वचनको आज्ञा छ, यो आज्ञा पुरा गर्न तपाईँ सक्नुहुन्न। यो एकअर्कालाई यो प्रेम गर्ने आज्ञा एक चर्चको समुदायभित्र रहेर पुरा गर्ने आज्ञा हो। यो कन्फरेन्समा कुनै विश्वासीलाई भेटेर एकअर्कालाई प्रेम गरेर यो आज्ञा हामी पुरा गरिरहेको हुँदैनौँ। जब हामी एउटै चर्च समुदायभित्र एउटै करारीय सम्बन्धमा रहन्छौँ, म तपाईँको गोठालो, तपाईँ मेरो गोठालो, म तपाईँ प्रति जवाफ दिएछु र तपाईँ म प्रति जवाफ दिए हुन्छ, हामी एउटै परिवारको भने, जबसम्म हामी औपचारिक रूपमा एउटै समुदायमा गाँच्दैनौँ, तबसम्म हामी यो एकअर्का प्रेम गर भन्ने आज्ञा पुरा गर्न सक्दैनौँ। त्यही भएर कृपया सेवा गर्न पहिले सामेल हुने कोसिस गर्नुहोस्, यस समुदायमा जोडिने तपाईँले योजना बनाउनुहोस्, भातृप्रेमको निम्ति, भातृप्रेमको निम्ति. तपाईँले यदि तपाईँ चर्चमा निरन्तर आइराख्नु भएको छ तर अहिलेसम्म तपाईँले ख्रिस्टमा भरोसा राख्नुभएको छैन भने यो निष्कपट भातृप्रेम तपाईँको बसको कुरा होइन. जब म यहाँ भातृप्रेममा हामी समर्पित हुनुपर्छ भन्ने कुरा गरिरहेको छु, मैले तपाईँलाई भनिरहेको छुइनँ. यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने भातृप्रेममा समर्पित हुन पहिले तपाईँ बाँच्नुपर्छ, तपाईँले मुक्ति पाउन आवश्यक छ, तपाईँको प्राण पहिले शुद्धिकरण हुन आवश्यक छ. तपाईँको प्राण शुद्ध हुने एउटै उपाय भनेको केवल ख्रिस्टमा भरोसा गर्नु हो. त्यही भएर कृपया म तपाईँलाई अब आग्रह गर्न चाहन्छु कि ख्रिस्टमा भरोसा गर्नुहोस्, तपाईँ चर्चमा निरन्तर आइराख्नु भएको छ भने फेरि आउनुहोस्, एकदमै हामी तपाईँलाई स्वागत गर्न चाहन्छौँ. तर तपाईँले ख्रिस्टमा पनि भरोसा राख्नुहोस्. सो प्रियहरू, जब जब प्रियहरू भन्छु, मैले विश्वासी जनहरूलाई जनाइरहेको हुन्छु, प्रियहरू हामीले एकअर्कालाई प्रेम गर्नुपर्छ, हामी भातृ प्रेममा समर्पित हुनुपर्छ. किन? किनकि हामीले सुसमाचार सुनेर विश्वास गरेको दिनमा, हामीले मुक्ति पाएको क्षणमा हामी भातृ प्रेमको निम्ति सक्षम बनाइएका थियौँ, भातृ प्रेमको निम्ति सक्षम बनाइएका छौँ. हामीसँग बहाना छैन, म यो गर्न सक्दिनँ, मेरो बसको बाहिरको कुरा हो, फलाना यति गाह्रो मानिस म उसलाई कसरी प्रेम गर्न सक्छु, यो हाम्रो बहाना अब चल्दैन. किनकि हाम्रो प्राण शुद्ध बनाएको छ, हामी ख्रिस्चियन हौ, ख्रिस्ट हाम्रो निम्ति मर्नुभएको छ, हामी बाँचेका छौँ, हामीले उहाँको प्रेम चाखेका छौँ. हामीसँग भातृप्रेमलाई अवहेलना गर्ने, भातृप्रेमलाई तुच्छ ठान्ने बहाना छैन, हामी सक्षम बनाएका छौँ. दोस्रो, हामीले आफ्नो भाइहरूलाई किन प्रेम गर्नुपर्छ? दोस्रो, किनकि हामीहरू नयाँ गरी जन्मेका छौँ, हामीहरू नयाँ गरी जन्मेका छौँ. पहिलो, हामीहरू हाम्रो प्राण शुद्ध पारिएको छ, र दोस्रो, हामी नयाँ गरी जन्मेका छौँ. पत्तेइसमा हेर्नुहोस् न, पत्तेइस तेइसमा, किनकि परमेश्वरको जीवित र नित्य रहने अथवा रहिरहने वचनद्वारा विनाशी होइन तर अविनाशी बिउबाट तिमीहरू नयाँ गरी जन्मेका छौ. कसैले आफ्नो नयाँ जीवन सुरु गरेको छ भने हामी कसरी जान्दछौँ? पत्तेइस अनुसार प्रेमद्वारा, हामी प्रेमद्वारा जान्दछौँ. यदि कसैले नयाँ जीवन सुरु गरेको छ भने ख्रिस्टियन जीवनको चिन्ह नै प्रेम हो. भातृप्रेम नयाँ जन्म, नयाँ जन्मको स्वाभाविक नतिजा हो. यदि तपाईँ नयाँ गरी जन्मिनु भएको छ भने तपाईँले प्रेम गर्नुहुन्छ. यदि तपाईँ नयाँ गरी जन्मिनु भएको छ भने, यदि तपाईँ आत्माबाट जन्मिनु भएको छ भने, तपाईँले भाइहरूलाई प्रेम गर्नुहुन्छ. हामीले किन आफ्ना भाइहरूलाई प्रेम गर्नुपर्छ? किनकि हामी नयाँ गरी जन्मेका छौँ. नयाँ जन्म पाएकाहरूले आफ्नो भाइहरूलाई प्रेम गर्छन्, तर नयाँ जन्म भने के हो? नयाँ जन्म भने के हो? नयाँ जन्मलाई अङ्ग्रेजीमा न्यू बर्थ वा रिजेनरेसन पनि भनिन्छ, जसको अर्थ हुन्छ पुनर्जन्म वा पुनर्जीवन. नयाँ जन्म भनेको फेरि जन्मिनु हो. यीशुले निकोदेमसलाई त्यही भन्नुभयो, फेरि जन्मिने कुराबारे बताउनुभयो. नयाँ जन्म भनेको आत्मिक रूपमा जन्मिनु हो, परमेश्वरबाट जन्मनु हो, माथिबाट जन्मनु हो. नयाँ जन्म तपाईँको आत्मिक जन्म र तपाईँको आत्मिकी अस्तित्वको सुरुवात हो. नयाँ जन्म, नयाँ सृष्टि हुनु हो, नयाँ जन्म मरेकोबाट पुनर्जीवित हुनु हो, नयाँ मानिस हुनु हो, नयाँ मानिस हुनु, नयाँ सृष्टि हुनु हो. तर यो सब कसरी भयो? हामी कसरी नयाँ गरी जन्मियौँ? यीशुलाई पछ्याउने हामीले निर्णय गरेको कारणले गर्दाखेरि होइन, हामीले जीवनमा एकपटक पापीको प्रार्थना दोहोऱ्याएको कारणले पनि होइन, अथवा हामीले ग्रहण गरेको कारणले पनि होइन. हामी कसरी नयाँ गरी जन्मियौँ? हामीले बप्तिस्मा लिएको कारणले पनि हामी नयाँ गरी जन्मेका होइनौँ, हामीले विधिहरू पालना गरेर हामीले नयाँ गरी जन्मेका होइनौँ. यद्यपि हामीले बप्तिस्मा लिनुपर्छ, हरेक क्रिस्चियनले पानीको बप्तिस्मा लिनुपर्छ, हरेक विश्वासीले पानीको बप्तिस्मा लिनुपर्छ. प्रियहरू, नयाँ जन्ममा हाम्रो कुनै योगदान छैन, नयाँ जन्ममा हाम्रो कुनै कोअपरेसन छैन, हाम्रो तर्फबाट हामीले केही योगदान पुर्याएको छैन. नयाँ जन्म परमेश्वरको सार्वभौम काम हो, यो परमेश्वरको एकल कार्य हो. यो नयाँ जन्म वा पुनर्जीवन परमेश्वरको काम हो, केवल परमेश्वरको काम हो. विश्व शताब्दीका ईश्वर शास्त्री जोन मर्डेले नयाँ जन्मको बारेमा यसरी भनेका छन् कि परमेश्वरको राज्यमा प्रवेश गर्न हामी पवित्र आत्माको कार्यमा पूर्ण निर्भर छौँ. एउटा यस्तो कार्य जुन हाम्रो अभिभावकको भूमिकासँग तुलना गर्न सकिन्छ, जसद्वारा हामी यस संसारमा जन्म लिएर आयौँ. हामी पवित्र आत्मामा त्यतिकै निर्भर छौँ जतिको हामी प्राकृतिक जन्मको निम्ति हामीलाई जन्म दिने हाम्रो बुबा आमामा निर्भर हुन्छौँ. हामी हाम्रो अभिभावकबाट हाम्रो निर्णयको कारण जन्मिएका थियौँ, सरी, हामी हाम्रो अभिभावकबाट हाम्रो निर्णयको कारण जन्मिएका थिएनौँ. हुन त हामीसँग निर्णय गर्ने त्यहाँ कुनै त्यो अवसर पनि थिएन. हामी केवल जन्माइएका थियौँ र हामी जन्मिएका हौँ. हामीले जन्म लिने निर्णय गरेका थिएनौँ. त्यसै गरी यदि हामी नयाँ गरी जन्मिएका छौँ भने यो यसकारण भएको कि पवित्र आत्माले यो इच्छा गर्नुभयो, चाहनुभयो र यो सबै पवित्र आत्माको निर्णय र कार्यले गर्दा भएको हो. तपाईँ नयाँ गरी जन्मिनु भएको छ भने यो केवल परमेश्वरको कार्य हो, केवल परमेश्वरको कार्य हो, पवित्र आत्माको इच्छाले गर्दाखेरि हो, केवल पवित्र आत्माको कामले गर्दाखेरि हो. नयाँ जन्म परमेश्वरको एकल प्रदर्शन हो र उहाँले यसलाई एक माध्यमद्वारा प्रदर्शन गर्नुभयो. पत्रुसले हामीले भन्दछ कि उहाँको वचनद्वारा, वचनद्वारा इन्स्ट्रुमेन्ट, हाम्रो नयाँ जन्मको इन्स्ट्रुमेन्टको रूपमा, साधनको रूपमा, माध्यमको रूपमा परमेश्वरले आफ्नो वचनलाई चलाउनु भएको छ. र पत्रुस भन्छन् किनकि परमेश्वरको जीवित र नित्य रहने अथवा रहिरहने वचनद्वारा, विनाशी होइन तर अविनाशी बिउबाट तिमीहरू नयाँ गरी जन्मेका छौ. परमेश्वरको वचनलाई यहाँ बिउसँग तुलना गरिएको छ. बिउसँग तुलना, बिउ बिउले जीवनको स्रोतलाई जनाउँछ, बिउसँग नयाँ जीवन ल्याउने शक्ति हुन्छ. उदाहरणको लागि जब सुकिसकेको, तपाईँले सुकिसकेको मकैको दानालाई तपाईँ लिन सक्नुहुन्छ. जब त्यो सुकिसकेको मकैको दाना जमिनमा खस्छ त्यसले नयाँ जीवन ल्याउने शक्ति प्राप्त गर्दछ र केही दिनमा त्यही दानाबाट मकैको टुसा, नयाँ टुसा पलाएर आउँछ. परमेश्वरले त्यसलाई त्यसरी नै बनाउनु भयो. तर प्राकृतिक बिउ अन्तत फेरि मर्छ, नाश हुन्छ. तर परमेश्वरको आत्माद्वारा नयाँ गरी जन्मिएको मानिसले अनन्त जीवन पाउँछ. ऊ कहिले पनि नाश हुँदैन किनकि परमेश्वरले विनाशी होइन अविनाशी बिउ प्रयोग गरेर हामीलाई नयाँ जन्म दिनुभएको छ, नयाँ जन्म दिनुभएको छ. र त्यो अविनाशी बिउ अरू केही नभएर उहाँको जीवित र रहिरहने वचन हो, लिभिङ र अबाइडिङ वचन, जीवित र रहिरहने वचन हो. प्रिय, यो संसारमा मानव जीवन एकदमै छोटो छ, संक्षिप्त छ. जीवनको क्षणभङ्गुरताबारे यसैया 40 उद्धृत गर्दै पत्रुसले हामीलाई यहाँनिर 24 यसरी भन्छन् कि सबै प्राणी घाँस जस्तै हुन् र तिनका सबै गौरव घाँसका फुल जस्ता. घाँस ओइलाई ओइलाउँछ र फुल झरिहाल्छ. त प्रिय, नयाँ गरी जन्मिएकाहरू आत्मिक रूपमा कहिल्यै मर्दैनन्. नयाँ गरी जन्मिएकाहरू कहिले पनि ओइलाउँदैन, उनीहरूको गौरव कहिले पनि ओइलाउँदैन किनकि 25 अनुसार तिनीहरू सदा सर्वदा रहिरहने प्रभुको वचन चाहिँ हुन्छन्. प्रभुको वचन चाहिँ जुन वचन विश्वासीलाई प्रचार गरिएको सुसमाचार हो. हामी भातृप्रेमको विषयमा गरिरहेका छौँ, तपाईँहरू हराइराख्नु भएको छ. पत्रुसले के कुरा गर्दैछन्? पत्रुसले हामीलाई भातृप्रेमको बारेमा कुरा गर्दैछन्, एकअर्कालाई प्रेम गरेर भन्दैछन्, तर फेरि पत्रुसले हामीलाई नयाँ जन्मको बारेमा किन बताइरहेको छन्? हामी कसरी नयाँ जन्मी, कसरी हामी नयाँ गरी जन्मियौँ यो विषयमा हामीलाई किन बताइरहेको छन्? सिधै हामीलाई प्रेम गर भनेर केही प्रेम गर्ने सुझावहरू दिएका भइहाल्थ्यो नि. र नयाँ जन्मको बारेमा यसकारण बताउँदैछन् कि ताकि हामीलाई थाहा हुन सकौँ कि हामीसँग प्रेम गर्न सक्ने क्षमता छ. नयाँ गरी जन्मेको त्यो सत्यतालाई हामीले यही कुरा थाहा दिन्छ कि अब हामीले नयाँ गरी जन्मेको जस्तै हामीले एकअर्कालाई प्रेम गर्नुपर्छ. तिमीहरू नयाँ गरी जन्मेका छौ, तिमीहरू पापमा मरेका छैनौ. यदि तिमीहरू पापमा मरेका हुन्थ्यौ भने तिमीहरूलाई एकअर्कालाई प्रेम गर, भातृप्रेममा समर्पित हौ भनेर भनिराख्नु व्यर्थ हुने थियो. पत्रुस यही भन्दैछन्, तर तिमीहरू आफ्नो पापमा मरेका छैनौ, तिमीहरू क्रिस्चियन हौ, तिमीहरू पवित्र आत्माद्वारा परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा उहाँको अनुग्रहमा नयाँ गरी जन्मेका छौ, नयाँ मानिस भएका छौ, नयाँ सृष्टि भएका छौ, नयाँ जीवन पाएका छौ. त्यसकारण एउटाले अर्कालाई प्रेम गर, त्यसकारण तिमीहरूले एउटाले अर्कालाई गहिरो प्रेम गर, यसकारण तिमीहरू एक अर्कालाई निष्कपट प्रेम गर, किनकि परमेश्वरको अनुग्रहले तिमीहरू भातृप्रेमको लागि सक्षम बनाएका छौ. परमेश्वरले तिमीहरूलाई असम्भव कुरा गर्न भनिराख्नु भएको छैन. पत्रुसले यही भनिरहेको छ, यदि तपाईँहरूमा आज हाम्रो पापमा मरिरहेका हुन्थ्यो भने साँचो रूपमा प्रेम गर्न असम्भव हुने थियो. साँचो रूपमा प्रेम गर्ने कुरा हाम्रो निम्ति असम्भव हुने थियो, भातृप्रेम हाम्रो निम्ति बोझ बन्ने थियो. तर पत्रुस भन्छ कि तिमीहरू त परमेश्वरको महान कृपाले मृतकबाट येशू ख्रीष्टको पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति नयाँ गरी जन्मेका छौ. आखिर समयमा प्रकट हुन आँटेका मुक्तिको निम्ति तिमीहरू विश्वासद्वारा परमेश्वरको शक्तिबाट सुरक्षित राखिएका छौ. अब सत्यको पालनाद्वारा तिमीहरूले आफैलाई शुद्ध पारेका छौ. परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा विनाश होइन तर अविनाशी बीर्यबाट बिउबाट तिमीहरू नयाँ गरी जन्मेका छौ. त्यस कारण एउटाले अर्कोलाई प्रेम गर. You are different. तिमीहरू फरक छौ. तर कसरी हामीले एकले अर्कालाई प्रेम गर्न सक्छौ? डियर पत्रुस, प्रिय पत्रुस, हामी हाम्रो भाइहरूलाई कसरी प्रेम गर्न सक्छौँ? वचनको दोस्रो बुदामा पत्रुसले हामीलाई बताउँछन् हामीले आफ्नो भाइहरूलाई कसरी प्रेम गर्नुपर्छ। हामीले भाइहरूलाई प्रेम गर्नुपर्ने दुईवटा कारण हामीले हेरिसकेको छौँ। हाम्रो प्राण शुद्ध भएको छ, हामीले मुक्ति पाएको छौँ, हाम्रो हामी नयाँ गरी जन्मेको छौँ, हामी नयाँ मानिस बनेका छौँ, हामी आफ्नो पाप र अपराधहरूमा हामी मरिरहेका छैनौँ, हामी जीवित बनाइएका छौँ, हामी नयाँ मानिस बनेका छौँ। तर कसरी प्रेम गर्ने, कसरी प्रेम गर्ने? पत्रुसले 22 अध्याय खण्ड खमा भन्छन्, 22 पदको खण्ड खमा, हृदयबाट नै एउटाले अर्कोलाई गहिरो प्रेम गर। यो मुख्य यहाँ मुख्य भएको आज्ञा नै यही हो, आज्ञा नै यही हो। अरू भनेको प्रेम गर्नुपर्ने कारणहरू हो। किन प्रेम गर्ने? तिमीहरूको प्राण शुद्ध भएको छ, किन प्रेम गर्ने? तिमीहरू नयाँ गरी जन्मेको छौ। अब के त, कसरी प्रेम गर्ने? हृदयबाट नै एउटाले अर्कोलाई गहिरो प्रेम गर। हृदयबाट नै एउटालाई गहिरो प्रेम गर। अलिक अगाडि हेर्नुभयो भने निष्कपट प्रेम गर, निष्कपट प्रेम गर। एउटै कुरालाई दुई तरिकाले पत्रुसले बताइरहेका छन्, दोहोऱ्याइरहेका छन्। हामी प्रियहरू, हामी भातृप्रेमको निम्ति, निष्कपट भातृप्रेमको लागि नयाँ गरी जन्मिएका छौँ। भाइहरूप्रतिको हाम्रो प्रेम ढोङ्गी वा पाखण्डी हुनु हुँदैन। निष्कपट हृदयबाट प्रेमले यही जनाउँदछ कि हामीले हाम्रो प्रेम आफ्नो फाइदाको उद्देश्यले गर्नु हुँदैन। हामीले आफ्नो फाइदा खोज्ने उद्देश्यले प्रेमको नाटक गर्नु हुँदैन। पत्रुस यही भनिरहेका छन्। तर परमेश्वरको प्रेमद्वारा प्रेरित एक इमान्दार, एक साँचो वास्तविक प्रेम हामीले गर्नुपर्छ। हामीले हृदयबाट नै एउटाले अर्कोलाई गहिरो प्रेम गर्नुपर्छ। गहिरो अर्थात् इमान्दारीपूर्वक प्रेम भन्नुको अर्थ यही हुन्छ कि हाम्रो प्रेम स्थिर हुनुपर्छ, स्थायी हुनुपर्छ, कठिनाइ वा परिवर्तनकारी परिस्थितिहरूमा हलचल नहुने किसिमको हुनुपर्छ। भन्नुको अर्थ हाम्रो प्रेम मूडमा भर पर्नु हुँदैन, तर सत्यतामा, जहिले पनि सत्यतामा भर पर्ने हुन्छ। हाम्रो प्रेम हाम्रो भावनाहरूमा भर पर्दैन, हाम्रो सिचुएसनमा निर्भर रहँदैन, तर जहिले पनि सत्यतामा निर्भर रहनुपर्छ। हाम्रो प्रेम हृदयबाट हुनुपर्छ। पावलले भने चाहिँ हाम्रो आज्ञाको लक्ष्य प्रेम हो, जो शुद्ध हृदय, असल विवेक र निष्कपट विश्वासबाट आउँछ। प्रियहरू, भातृप्रेम देखावटी प्रेम होइन, भातृप्रेम बाहिरी प्रेम होइन, भातृप्रेम हृदयबाट आउने प्रेम हो, हृदयबाट आउने प्रेम हो। हामी फाइदा हेरेर प्रेम गर्दैनौँ, हामी हामीलाई प्रेम गर्नेहरूलाई मात्र हामी प्रेम गर्दैनौँ। यदि तपाईँ नयाँ गरी जन्मिनु भएको छ, यदि तपाईँको प्राण शुद्ध भएको छ, तपाईँ बाँच्नु भएको छ भने तपाईँबाट बाइबलले यही माग गर्दछ कि हृदयबाट नै निष्कपट रूपमा एकले अर्कालाई गहिरो प्रेम गर। प्रिय, के तपाईँ भाइहरूलाई प्रेम गर्नुहुन्छ? के तपाईँ अरू विश्वासीलाई प्रेम गर्नुहुन्छ? तपाईँ ख्रिस्टलाई प्रेम गर्छु भने दाबी गर्नुहुन्छ, तर ख्रिस्टको शरीरलाई तपाईँ व्यवस्था गर्नुहुन्छ भने तपाईँको दाबी पर्याप्त छैन, तपाईँ स्थानीय चर्चलाई प्रेम नगरी ख्रिस्टलाई प्रेम गर्न सक्नुहुन्न। पहिलो युहन्ना 4:20-21 यसरी भन्दछ, यदि कसैले म परमेश्वरलाई प्रेम गर्छु भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ भने त्यो झुटो हो, किनकि आफूले देखेको आफ्नो भाइलाई नै प्रेम नगर्नेले नदेखेका परमेश्वरलाई प्रेम गर्न सक्दैन। हामीले उहाँबाट यो आज्ञा पाएका छौँ कि जसले परमेश्वरलाई प्रेम गर्छ त्यसले आफ्नो भाइलाई पनि प्रेम गर्छ। यदि तपाईँ आफूलाई, म नयाँ गरी जन्मेको क्रिस्चियन हो, मेरो प्राण शुद्ध भएको छ, ख्रिस्ट मेरो निम्ति मर्नुभयो भनेर दाबी गर्नुहुन्छ, आफूलाई क्रिस्चियन दाबी गर्नुहुन्छ, तर तपाईँ मण्डलीका दाजुभाइहरूलाई, विश्वासीजनहरूलाई, छिमेकीलाई प्रेम गर्न सक्नुहुन्न भने तपाईँ झुट बोलिराख्नु भएको छ। म यो भनिरहेको छु नि, हो बाइबलले भनिरहेको छ, बाइबलले, किनकि नयाँ जन्म पाएको मानिसले, आफ्नो प्राण शुद्ध भएको मानिसले हृदयबाट नै एउटाले अर्कोलाई गहिरो प्रेम गर्छ। भाइहरूलाई कसरी प्रेम गर्ने? म तपाईँलाई केही व्यवहारिक सुझावहरू दिन चाहन्छु। भाइहरूलाई हामी कसरी प्रेम गर्न सक्छौँ? हृदयबाट नै एउटालाई अर्कालाई गहिरो प्रेम गर्ने यो व्यावहारिक रूपमा कस्तो देखिन्छ? पहिलो, हामी भाइहरूलाई कसरी प्रेम गर्न सक्छौँ? पहिलो, नियमित रूपमा चर्चको भेलाहरूमा उपस्थित भएर हामी भाइहरूलाई प्रेम गर्न सक्छौँ। नियमित रूपमा चर्चको उपस्थितिहरूमा भेला भएर शनिबारको सामूहिक आराधनादेखि लिएर घरेलु सङ्गतिहरूमा सक्रिय रूपमा उपस्थित भएर हामी भाइहरूलाई प्रेम गर्न सक्छौँ। उपस्थितिले एकदमै ठुलो महत्त्व राख्दछ। तपाईँ यदि चर्चमा सङ्गतिमा उपस्थित हुनुहुन्न भने तपाईँ प्रेम गर्न सक्नुहुन्न। बिफोर यु लभ यु हेभ टु सो अप। प्रेम गर्न पहिले देखा पर्नुपर्छ। घरमा बसेर भावनात्मक रूपमा प्रेम गर्न सकिँदैन, तपाईँ उपस्थित हुनुपर्छ। जब तपाईँ उपस्थित हुनुहुन्छ, जब तपाईँ उपस्थित हुनुहुन्छ, यसले यही देखाउँछ कि तपाईँ अरूको वास्ता गर्नुहुन्छ। सेवाको समयमा जब एउटी आमाले आफ्नो हृदयभरिको बच्चालाई शान्त गराउन सङ्घर्ष गरिरहेको जब तपाईँ देख्नुहुन्छ, जवानहरू झिझो नमान्नुहोस्, त्यो प्रेम होइन, त्यो भातृप्रेम होइन। बरु उनी कहाँ जानुहोस् र उनलाई मद्दत गर्ने कोसिस गर्नुहोस् कि म तपाईँको बाबु नानी एकछिन समातिउँ ताकि तपाईँ वचन गाउन सक्नुभएको होस्, ताकि तपाईँ वचन सुन्न सक्नुभएको होस्। सेवापछि एकअर्कासँग कुरा गर्नुहोस्, वचनको समीक्षा गर्नुहोस्, जीवनको बारेमा सोध्नुहोस्, कस्तो रह्यो तपाईँको हप्ता, कसरी प्रार्थना गर्न सक्छु भन्ने कुराकानी गर्नुहोस्। संसारको जस्तो गरी म त यहाँ केवल मेरो केही समय आराधना चढाउन मात्र आएको, म त आई बिलोङ टु द वर्ल्ड, म संसारको, म फर्किजानु छ भनेर हतार नगर्नुहोस्। यदि यो तपाईँको परिवार हो, यदि यो तपाईँको यहाँ भएका विश्वासीहरू तपाईँको दाजुभाइ हो भने तपाईँको जीवनशैली यस्तो हुनुपर्छ कि यो मेरो परिवार हो, यहाँ छुट्नु मेरो निम्ति एकदमै पीडादायक कुरा हो, म छुट्न सक्दिनँ। दोस्रो, हामी कसरी भाइहरूलाई प्रेम गर्न सक्छौँ? दोस्रो, अरूलाई यसु पछ्याउन सहायता गरेर, अरूलाई यसु पछ्याउन सहायता गरेर, अरूलाई चेलापनमा हुर्काएर। मत्ती 28 यसुले भन्नुभयो, यसकारण जाओ सबै त्यसका जातिहरूलाई चेला बनाऊ, पिता र पुत्र र पवित्र आत्मा नामा तिनीहरूलाई बप्तिस्मा देऊ, मैले तिमीलाई आज्ञा गरेको सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाऊ। यो महान आदेश सबै विश्वासीहरूको लागि हो। यदि तपाईँ ख्रिस्टियन हो भने तपाईँ ख्रिस्टको चेला बनाउने, चेला बन्न बोलाइनु भएको छ। यदि तपाईँ ख्रिस्टियन हो भने, यदि तपाईँ नयाँ जन्म पाउनु भएको छ भने, तपाईँ प्रत्येक येशु ख्रिस्टको चेला बनाउने, चेला बन्नलाई बोलाइनु भएको छ। यु आर कल्ड टु बी अ डिसाइपल, मेकिङ डिसाइपल अफ जिजस क्राइस्ट। परमेश्वरको अनुग्रहले चर्चमा चेलापनको संस्कृति बढिरहेको देख्दा म एकदमै परमेश्वरलाई धन्यवादी छु। हाम्रा चर्चका विशेष गरी दिदी बहिनीहरूबाट म एकदमै धेरै प्रोत्साहित छु, दाजुभाइहरूबाट चाहिँ निरुत्साहित छु भन्नु खोजिरहेको चाहिँ होइन फेरि, तर विशेष गरी हाम्रो दिदी बहिनीहरूबाट एकदमै धेरै प्रोत्साहित छु, एकदमै धेरै प्रोत्साहित छु। एलिना र नगिनाको अरू दिदी बहिनीहरूलाई चेला बनाउने त्यो अथक प्रयास देखेर म धेरै उत्साहित छु। अनक भाइको त कुरा नगरौँ, हामी सबैलाई थाहा छ, भाइ इन्टर्नसिप गरिराख्नु भएको छ, धेरै बुक पढ्नुपर्छ, धेरै पेपरहरू लेख्नुपर्छ, घरेलु सङ्गति पनि हेर्नुपर्छ, तर पनि ती तिनजना भाइहरूलाई चेलापनमा हुर्काइराख्नु भएको छ। अनक भाइ, तपाईँको जीवनको लागि म परमेश्वरलाई निरन्तर धन्यवाद दिन्छु। प्लिज किप अप द गुड वर्क। यदि तपाईँ यस चर्चमा निरन्तर आउनुहुन्छ, तपाईँ क्रिस्चियन हो, तपाईँ यस चर्चको सदस्य बन्नुभएको छ, तपाईँको पनि जिम्मेवारी हो। तपाईँ यस चर्चको सदस्य भने तपाईँले अरूहरूलाई यसु पछ्याउन सहायता पुर्याउनु पर्ने हुन्छ। कि त तपाईँ कसैबाट यसु पछ्याउनलाई सहायता लिइरहेको हुनुपर्छ, कि त तपाईँले कसैलाई सहायता गरिराख्नु भएको हुनुपर्छ। कसैलाई रोज्नुहोस् प्रियहरू, कसैलाई रोज्नुहोस्, चेलापर्म हुर्काउन सुरु गर्नुहोस्, वा कसैबाट सहायता खोज्नुहोस्, तर चुप्पो लागेर नबस्नुहोस्। यदि तपाईँ प्रेम गर्नुहुन्छ भने तपाईँले यो गर्नुहुन्छ, अरूलाई यसु पछ्याउन सहायता गर्नुहुन्छ। तेस्रो, अतिथि सत्कार कायम राखेर, अतिथि सत्कार कायम राखेर चर्चका अन्य सदस्यलाई आफ्नो घर या कोठामा बोलाउनुहोस्। अरूले बोलाओस् नबोलाओस् तर तपाईँ बोलाउनुहोस्। आत्मिकी भलाकुसारीमा समय बिताउनुहोस्। एकअर्काको जीवनमा चासो देखाउनुहोस्। एकअर्काको निम्ति प्रार्थनामा समय बिताउनुहोस्। यदि तपाईँ विवाहित हुनुहुन्छ भने तपाईँ श्रीमान श्रीमती बसेर यो हप्ता हामी कसलाई बोलाउन सक्छौँ खानाको लागि, बिहानको वा बेलुका खानाको लागि कसलाई बोलाउन सक्छौँ र प्रार्थना बिताउन सक्छौँ, सल्लाह गर्नुहोस्। यदि तपाईँ विवाहित हुनुहुन्छ, विशेष गरी तपाईँले जवानहरूलाई, अविवाहितहरूलाई बोलाउने कोसिस गर्नुहोस्। तपाईँको विवाहित जीवन देखाउने हेर्ने उनीहरूलाई अवसर दिनुहोस्, तपाईँबाट सिक्ने अवसर दिनुहोस्, विवाहको निम्ति तयार गर्नको निम्ति उनीहरूलाई मद्दत गर्नुहोस्। यदि तपाईँ आफ्नो आफन्त र मित्रहरूलाई आफ्नो घरमा कोठामा बोलाउन सक्नुहुन्छ भने पक्कै पनि चर्चका मानिसहरूलाई पनि तपाईँले बोलाउन सक्नुहुन्छ, पक्कै पनि सक्नुहुन्छ। यो केवल तपाईँको प्राथमिकतामा निर्भर गर्दछ। चौथो, प्रार्थना गरेर, हामी प्रार्थना गरेर भातृप्रेम देखाउन सक्छौँ। हामी कमजोर छौँ, हामी सबैलाई प्रार्थनाको सख्त जरुरी छ। यसकारण पावल भन्छन् लगनशील र सतर्क भएर सबै सन्तहरूका निम्ति निरन्तर प्रार्थना गरिरहौ। तपाईँले चर्चको निर्देशिका पाउनुभएको छ भने सदस्यको निर्देशिका त्यसको सुरुकै पेजमा तपाईँले देख्नुहुन्छ कि यही खण्ड तपाईँले एपिसी 6:18 देख्नुहुन्छ कि लगनशील र सतर्क भएर सबै सन्तहरूका निम्ति निरन्तर प्रार्थना गरिरहौ। तपाईँ कतिजनाले पाउनुभएको छ सदस्य हुनुहुन्छ भने तपाईँले सबै सायद पाइसक्नु भएको छ। मलाई थाहा छैन तपाईँ कतिको निरन्तर विश्वासयोग्य भई प्रार्थना गरिरहनु भएको छ अरू सदस्यको निम्ति। यदि तपाईँ केयर गर्नुहुन्छ भने, यदि तपाईँले आफ्नो भाइहरूलाई प्रेम गर्नुहुन्छ भने, तपाईँले त्यो सदस्यता पल्टाएर हरेक दिन प्रार्थना गर्नुहुनेछ। हरेक दिन प्रभुको अनुग्रह मेरो म र मेरो श्रीमती हामी दुईजनाको लागि प्रार्थना गर्छौँ हरेक दिन। हामी लगभग हामी 20-25 हामी सदस्य छौँ र यसको अर्थ प्रत्येक सदस्यको निम्ति महिनामा लगभग 2 वा 3 हामीले प्रार्थना गरेका छौँ रेगुलर। तपाईँले प्रार्थना विषय नराखे तापनि निरन्तर हामीले प्रार्थना गरिरहेका छौँ। प्रार्थना गर्ने बानी बसाउनुहोस्। तपाईँले अरू चर्चका सदस्यहरूको निम्ति प्रार्थना गर्नुहोस्। हामी संसारमा छौँ, हामी कमजोर छौँ र जसै हामी एकअर्कासँग नजिक हुन्छौँ, एकअर्कासँग हामी घुलमिल हुन्छौँ, हामी एकअर्काको कमजोरीहरू पत्ता लगाउँदै जान्छौँ। एकअर्कालाई हामी धेरै नजिकबाट चिन्दै गएपछि हामी एकअर्काको कमजोरीहरू हामी सबै देख्दै जान्छौँ, हामीलाई सबै थाहा हुँदै जान्छ। तर प्रियहरू, तपाईँलाई म होसियारी गराउन चाहन्छु कि अन्य चर्च अथवा अन्य सदस्यहरूको पाप र कमजोरीहरूलाई कुरा काट्ने विषय बनाउनुको सट्टा प्रार्थनाको अवसरको रूपमा हेर्नुहोस्। प्रार्थनाको अवसरको रूपमा चर्चको विश्वासीहरूको निम्ति प्रार्थना गर्नुहोस्। प्रार्थना गर्नुहोस्। म आशा गर्छु यी व्यवहारिक सुझावहरूले तपाईँलाई केही हदसम्म आफ्नो भाइहरूलाई व्यवहारिक रूपमा प्रेम गर्नको निम्ति सहायता पुर्याउनेछ। यदि तपाईँ प्रेम गर्न सङ्घर्ष गर्नुहुँदैछ भने सायद हुनसक्छ दुईवटा कारण। यदि तपाईँ प्रेम गर्न सङ्घर्ष गर्नुहुँदैछ भने, यदि तपाईँ अरूलाई प्रेम गरेर सक्रिराख्नु भएको छैन भने दुईवटा कारण हुनसक्छ। पहिलो, सुसमाचारले तपाईँलाई कति पनि असर गराएको छैन। सुसमाचारले तपाईँलाई कति पनि असर गरेको छैन पहिलो कारण। प्रिय, नियम र कानुन र इच्छा शक्तिले तपाईँले मलाई अरूलाई प्रेम गर्ने बनाउन सक्दैन। एरोन मेनिकफले चरित्रले महत्व राख्दछ, क्यारेक्टर म्याटर्स पुस्तकमा लेख्नुहुन्छ कि पापीहरूप्रतिको परमेश्वरको उद्वेगको प्रेमले तपाईँलाई नछुएसम्म तपाईँ अरूलाई प्रेम गर्न सक्नुहुन्न। परमेश्वरले तपाईँलाई कसरी प्रेम गर्नुभयो, तपाईँ र म जस्तो पापीलाई, तपाईँ र म जस्तो अधर्मीलाई, हामी जस्तो विद्रोहीलाई, अपराधीलाई परमेश्वरले प्रेम गरी आफ्नै पुत्र दिनुभयो भन्ने कुराले जबसम्म तपाईँलाई समात्दैन, जबसम्म यसले तपाईँको जीवनलाई हृदयलाई असर पार्दैन, तबसम्म तपाईँ अरूहरूलाई प्रेम गर्न सक्नुहुन्न। प्रयास गर्नुहोस् तर सक्नुहुन्न। उप्रियहरू, सुसमाचारमा पुनः फर्किनुहोस्। सुसमाचारमा पुनः फर्किनुहोस्। सुसमाचारले तपाईँको जीवनलाई नियन्त्रण गरोस् भनी परमेश्वरसँग प्रार्थना गर्नुहोस्। जब तपाईँ सुसमाचारमा जति धेरै तपाईँ मग्न हुनुहुन्छ, व्यस्त हुनुहुन्छ, जति धेरै तपाईँ वृद्धि हुनुहुन्छ, त्यति धेरै तपाईँ अरूहरूलाई प्रेम गर्न सक्ने भन्नुहुन्छ। यदि तपाईँ प्रेम गर्न सङ्घर्ष गर्नुभएको छ भने हुनसक्छ तपाईँले तपाईँलाई सुसमाचार असर गरेको छैन। यदि त्यसो हो भने सुसमाचारमा पुनः फर्किनुहोस्, परमेश्वरको प्रेमलाई पुनः ध्यान दिनुहोस्, परमेश्वरको प्रेमलाई पुनः विचार गर्नुहोस्। यदि तपाईँ प्रेम गर्न सङ्घर्ष गर्दै हुनुहुन्छ भने सायद हुनसक्छ तपाईँले आफ्नो जीवनमा भएको अहङ्कार वा स्वार्थलाई जाँच्न चुक्नु भएको छ। यदि तपाईँ प्रेम गर्न सङ्घर्ष गर्नुहुँदैछ भने सायद हुनसक्छ तपाईँले आफ्नो जीवनमा भएको अहङ्कार वा स्वार्थलाई जाँच्न चुक्नु भएको छ। आफ्नो सेल्फिस त्यो स्वभाव, आफ्नो प्राइड, घमण्ड, अहङ्कारलाई तपाईँले जाँच्नु भएको छैन। संसारको अनुसार अरूमा भएको पाप देखाइदिनु प्रेमिलो कुरा होइन, तर बाइबलको अनुसार अरूमा भएको पापलाई अनदेखा गर्नु प्रेमिलो कुरा होइन। फेरि के तपाईँ अरूमा पाप देखाउन डराउनुहुन्छ? अरूमा भएको बाइबलले स्वभावहरू देखाइदिन तपाईँ डराउनुहुन्छ? अरूमा भएको पाप अथवा परमेश्वरलाई अनादर ल्याउने त्यो व्यवहारहरू, चरित्र, बोलीहरू भनिदिन, बताइदिन तपाईँ डराउनुहुन्छ? यदि डराउनु हुँदैछ भने, यदि तपाईँ अरूलाई पाप, अरूको पाप सच्याउन तपाईँ चुकिराख्नु भएको छ भने, तपाईँले त्यो मानिसलाई प्रेम गरेको कारणले गर्दाखेरि होइन, तपाईँ आफैलाई बढी प्रेम गर्नुहुन्छ, तपाईँ आफ्नो नराम्रो देखिन चाहनुहुन्न, तपाईँ आफैलाई सुरक्षित राख्न चाहनुहुन्छ, तपाईँ स्वार्थी बन्नुहुँदैछ, स्वार्थी बन्नुहुँदैछ, तपाईँ आफ्नै बारेमा सोच्नुहुँदैछ, ए त्यसो भने तपाईँहरूलाई प्रेम गर्न सक्नुहुन्न। ए तपाईँको घमण्ड तपाईँले जाँच्नु भएको छैन भने तपाईँले अरूलाई प्रेम गर्न सक्नुहुन्न। यदि तपाईँ तपाईँलाई तपाईँसँग सहमत हुने मानिस, तपाईँको कुरा सुन्ने, तपाईँसँग कुरा ठ्याक्क मिल्ने मानिसलाई मात्र तपाईँ प्रेम गर्नुहुन्छ भने यो घमण्ड हो, यो अहङ्कार हो। प्रियहरु, के तपाईँ तपाईँसँग असहमत जनाउनेलाई पनि प्रेम गर्न सक्नुहुन्छ, गर्नुहुन्छ? के तपाईँ आफ्नो कामको लागि चिनिने कोसिस गर्नुहुन्छ? अथवा जब कुनै कुरा चर्चमा तपाईँले आशा नगरेको तपाईँको सुझाव विपरीत हुन जान्छ भने के तपाईँ अझै पनि प्रेममा सक्रियता तपाईँले एउटा जनाउनुहुन्छ? प्रियहरू, यदि यस बिहानी आफ्नो कृपामा परमेश्वर तपाईँको स्वार्थपूर्ण जीवन, म केन्द्रित जीवनशैलीलाई देखाइदिनु हुँदैछ भने, यदि तपाईँ आफैलाई भाइहरूलाई प्रेम गर्न चुकेको कारण दोषी महसुस गर्नुहुँदैछ भने प्रभुलाई धन्यवाद होस्, तर त्यही नबस्नुहोस्, तर त्यही नबस्नुहोस्, बरु ख्रिस्टलाई हेर्नुहोस् जसले आफ्नो भाइहरूलाई निष्कपट र साँचो हृदयले सिद्ध रूपमा प्रेम गर्नुभयो। हामी नयाँ जन्मिए तापनि, हाम्रो प्राण शुद्ध भए तापनि, हामी 30-50 वर्ष क्रिस्चियन भए तापनि भातृप्रेममा हामी चुक्नेछौँ, किनकि हामी संसारमा छौँ, हामी चुक्नेछौँ, हामी चुक्नेछौँ। त्यही भएर पत्रुसको पत्रद्वारा त्यहाँ त्यतिखेरको विश्वासी लगायत हामी सबैले परमेश्वरले आह्वान गर्नुहुँदैछ कि तर किप अप द ब्रदरली लभ, भातृप्रेममा लागिरहौ, भातृप्रेममा लागिरहौ। अनि हामी जब हामी चुक्छौँ, जब हामी चुकेको महसुस गर्छौँ, जब हामी आफ्नो कमजोरीहरू पापहरू देख्छौँ, हामी आफूलाई दोस्याउँदैनौँ, हामी आफैलाई घृणा गर्न सुरु गर्दैनौँ, तर हामी ख्रिस्टलाई हेर्छौँ, हामी ख्रिस्टलाई हेर्छौँ। ख्रिस्टले भातृप्रेममा कहिले पनि उहाँले सम्झौता गर्नु भएन, कहिले पनि चुक्नु भएन। उहाँले आफ्नो सुख, वैभव र आरामको क्षेत्रलाई छाडेर गरिब, बहिष्कृत र तुच्छ भने संसारमा आउनुभयो, र हामी सबैको निम्ति, हामी ख्रिस्टमा भरोसा गर्नेहरू सबैको निम्ति, हामी पापी सधैँ उहाँ क्रुसमा मर्नुभयो ताकि हामी बाँच्न सकौँ, ताकि हामी प्रेम गर्ने मानिस बन्न सकौँ भनेर। आउनुहोस् हामी प्रार्थना गर्छौँ।